सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN-बाट अब प्रसारण हुँदैछ साझा खबर।
CIN-को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN-को फेसबुक पेज र मोबाइल एप CIN-बाट पनि सुन्न सकिन्छ। सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्रीमा नियुक्त। सत्ता गठबन्धनमा देखिएको खटपट साम्य भएको गृहमन्त्री लामिछानेको दावी। सुदूरपश्चिम प्रदेश सरकारमा तत्काल सहभागी नहुने एमालेको भनाइ।
बिना बिना विमर्श चाहिँ हामी चाहिँ त्यसरी त अहिले जानु भएन नि त। आफ्नो पनि दलको तयारी गर्नु पर्यो के चिज हो भन्ने बारेमा चाहिँ अलिकति अहिले बाहिरबाट समर्थन गरेका छौँ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा साजना मन्त्री नियुक्त। मधेस प्रदेशमा पनि 3 मन्त्री थप। निर्वाचन आयोगद्वारा उपनिर्वाचन स्वच्छ निष्पक्ष गराउन 5 बुधे निर्देशन।
मतदान केन्द्रहरूमा पालको आवश्यकता हुनसक्छ, त्यसलाई स्थानीय निकायले सहजीकरण गर्ने, यस्ता विषयहरूमा आज आयोगले अनुरोध गरेको होस्।
युएमा आएको बाढीमा परि एकजना नेपालीको मृत्यु। निवर्तमान श्रम मन्त्रीले गरेका 3 निर्णय बदर। मलेसियाद्वारा विदेशी कामदार नलिने निर्णय नेपालको वैदेशिक रोजगारीमा ठुलो प्रभाव पर्ने।
फर्मल्ली आएको छैन, अब हाम्रो त्यहाँ श्रम सहचारी पनि हुनुहुन्छ, कन्सुलर पनि हुनुहुन्छ, हाम्रो नियोग पनि छ मलेसियामा, उहाँहरूले पठाउनु होला फर्मल त होइन।
आइपिएलमा पन्जाब विरुद्ध मुम्बई पहिलो ब्याटिङ गर्दै। पाकिस्तान र न्युजिल्यान्डको T20 क्रिकेट पनि आजै।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
नेपालमा एकातिर प्रशासनिक झन्झट बढाउने कानुनी प्रक्रिया छन् भने अर्कोतिर न्याय माग्ने ठाउँमा प्रक्रिया र अभ्यासलाई निकै झन्झटिलो र जटिल बनाइएको छ। न प्रशासनिक प्रक्रिया पारदर्शी छ, न न्यायिक संयन्त्र नै पारदर्शी छन्। कानुन व्यवसायीलाई भने जति रकम दिएर धेरै अपराध गरेका पीडकले उन्मुक्ति पाएका उदाहरण प्रशस्त छन्। न्यायिक संयन्त्रलाई पारदर्शी नबनाउने हो भने सरकारले कुनै पनि काम गर्न सफल हुन सक्दैन र नागरिकले न्यायको महसुस गर्नै सक्दैनन्। अब खबर लक्ष्मण कार्कीबाट।
सत्तारूढ दलहरूबीच खटपट बढ्न थालेको छ। केन्द्र सरकारमा नयाँ गठबन्धन बनाएका दलहरूबीच प्रदेश सरकार गठनमा देखिएको खटपट समाधान हुनुको साटो अझै बढ्न थालेको हो। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आज नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भए पनि एमाले तत्काल सरकारमा सहभागी नहुने भएको छ। यसअघि आजै नेकपा यसका अध्यक्ष माधव कुमार नेपालले मुख्यमन्त्री आफूहरूलाई नदिने भए काङ्ग्रेससँग मिलेर सरकार बनाउने तयारी स्वरूप काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि एमाले अन्तिम समयमा सोडारीलाई मुख्यमन्त्री बनाउन तयार भएको थियो। यसैबीच सत्तारूढ प्रमुख 3 दलबीच आज छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रासोपाका सभापति रवि लामिछानेबीच छलफल भएको हो। छलफलमा पछिल्लो पटक देखिएको सत्तारूढ दलभित्रको खटपट, सुदूरपश्चिम प्रदेश सरकार गठनको विषयमा नेकपा एकीकृत समाजवादीसँग बढेको दूरी लगायत विषयमा छलफल भएको हो। छलफलपछि उपप्रधानमन्त्री लामिछानेले सत्ता गठबन्धनमा कुनै खटपट नभएको दावी गर्नुभयो। पछिल्लो पटक राजनैतिक खटपटको विषय बनेको सुदूरपश्चिमको मुख्यमन्त्रीमा आज सोडारीलाई नियुक्त गरिएको छ, तर यो विषय विवादित बनेको छ। प्रदेश प्रमुख नजिर मियाले सोडारीलाई मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो, तर मुख्यमन्त्रीमा दावी पेश गरेका सोडारीले नागरिक उन्मुक्ति पार्टीका 7 सांसदको समर्थन रहेको दावी गरे पनि उक्त पार्टीका 5 सांसदले आफूहरूले सोडारीलाई समर्थन नगरेको बताएका छन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्षका 5 सांसदले आफूहरूको समर्थन सुडारीलाई नभएको बताए पनि प्रदेश प्रमुख मियाले उहाँलाई नै मुख्यमन्त्री नियुक्त गरेको भन्दै असन्तुष्टि बढेको छ। सुदूरपश्चिममा मुख्यमन्त्री दावी गर्न 27 सांसदको आवश्यकता पर्दछ। यसैबीच नेकपा एमाले सुदूरपश्चिम प्रदेशले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ। आज बसेको प्रदेश सभा संसदीय दलको बैठकले प्रदेश सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको एमाले प्रदेश सभा संसदीय दलका नेता राजेन्द्र सिंह रावलले सिआइएनसँग बताउनुभयो।
बिना विमर्श चाहिँ हामी चाहिँ त्यसरी अहिले जानु भएन नि त, आफ्नो पनि दलको तयारी गर्नु पर्यो के चिज हो भन्ने बारेमा चाहिँ अलिकति अहिले बाहिरबाट समर्थन गरेका छौँ। अब अर्को अवस्था आइसके पश्चात मात्रै चाहिँ हामी नयाँ निर्णयमा पुग्नेछौँ, किनभने अब यो अहिलेका तत्कालिक रूपबाट चाहिँ हामी मेन्टेलिटीलाई चाहिँ हामी प्रिपेयर गर्ने छौँ। हलमा हाम्रो तयारीहरू चाहिँ होमवर्कहरू चाहिँ कतिपय चिज गर्नु पर्ला नि, त्यहाँ चाहिँ भागभण्डाको कुरा पनि छैन।
यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोगबहादुर महराले 7 मन्त्री नियुक्त गर्नुभएको छ। उहाँले नेकपा एमालेका 4, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीका 1-1 र 1 बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो। 1 स्वतन्त्र सांसदलाई पनि बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ। एमालेबाट दिनेश पन्थी, अर्जुन कुमार केसी, भूमेश्वर ढकाल, रत्नबहादुर खत्री, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई मन्त्री नियुक्त गरिएको छ। यसै गरी मध्य प्रदेश सरकारमा नियुक्त 3 र 1 राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ गरेका छन्। मन्त्री नियुक्त भएकाहरूमा माओवादी केन्द्र संसदीय दलका नेता भरत प्रसाद शाह, माओवादीका युवराज भट्टराई र एकीकृत समाजवादीका बेची लुङ्गेलीले मन्त्री पदको शपथ ग्रहण गर्नुभएको हो। प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो। निर्वाचन आयोगले यही वैशाख 15 हुन लागेको उपनिर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन 5 निर्देशन दिएको छ। आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख 15 लागि घोषणा भएको इलाम क्षेत्र नम्बर 2 र बझाङको प्रदेश सभा 1 निर्वाचनलाई मितव्ययी रूपमा सम्पन्न गर्न गराउन तथा सम्बन्ध निकायबाट कार्यान्वयन गराउने गरी सहयोग तथा निर्देशन कार्यान्वयनका लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा लेखी पठाउने निर्णय भएको सिआइएनसँग बताउनुभयो।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई त्यहाँ चाहिने विभिन्न किसिमका लजिस्टिकहरू, सुरक्षाका प्रबन्धहरू, त्यसपछि यातायातका व्यवस्थाहरू, सडकका पहुँचका कुराहरू, स्वास्थ्य सुविधाका कुराहरू, सुरक्षाका कुराहरू, यो सबै कुराको आवश्यक र उचित प्रबन्ध गर्नका लागि सम्बन्धित सबै निकायलाई आयोगले आज अनुरोध गरेको हो। मतदान केन्द्रमा पहुँचको कुरा हुन सक्छ, मुख्य निर्वाचन अधिकृतको कार्यालय अथवा निर्वाचन जिल्ला निर्वाचन कार्यालयको कुराहरू हुन सक्छन्। त्यहाँ चाहिँ कतिपय असहज अब बाटो भत्किराखेको, विगतमा बाटो खोज, अब अहिले पुरै बाटो खनेर नयाँ बाटो बनाउने भन्न खोजेको त होइन, तर किनभने त्यो कुरा अहिले तत्काल सम्भव पनि नहोला, तर कतिपय ठाउँमा बाटा पुगिराखेको, अहिले केही सुखा पहिरो आएको अथवा केही भएर थुनिएको अथवा कसैले अवरोध उत्पन्न गरेको, यस्ता कुराहरू हुन सक्छन्। यस्ता कुराहरू इन्ट्याक्ट राख्नु पर्यो। स्वास्थ्यका कुराहरू, स्वास्थ्यका चाहिँ चौकीहरू, स्वास्थ्य शाखाहरू हुन सक्छन्, हेल्थ पोस्टहरू हुन सक्छन्, त्यस्तोमा चाहिँ ती त्यहाँ चाहिँ मेन पावरहरू इन्ट्याक्ट राख्ने, त्यहाँ चाहिँ औषधि व्यवस्थाहरू गर्ने, होइन सुरक्षाको प्रबन्धहरू उपयुक्त गर्ने, मतदान केन्द्रहरूमा पालको आवश्यकता हुनसक्छ, त्यसलाई स्थानीय निकायले सहजीकरण गर्ने, यस्ता विषयहरूमा आज आयोगले अनुरोध गरेको हो सरकारलाई।
श्रम मन्त्री डोलप्रसाद अर्यालले निवर्तमान श्रम मन्त्री शरद सिंह भण्डारीले गरेका 3 निर्णय खारेज गर्नुभएको छ। विवादास्पद बनेका मागपत्रको प्रमाणीकरण, अनिवार्य अङ्ग्रेजी भाषा र पूर्व प्रस्थान अभिमुखीकरणको शुल्क सम्बन्धी निर्णय मन्त्री अर्यालले खारेज गर्ने निर्णय गर्नुभएको मन्त्रालयका प्रवक्ता गोविन्द प्रसाद रिजालले सिआइएनसँग बताउनुभयो। नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाले यही वैशाख 9 औपचारिक क्षेत्रमा विदेशी श्रमिक नलिने निर्णय गरेको बारेमा भने अहिलेसम्म औपचारिक जानकारी नआएको प्रवक्ता रिजालले बताउनुभयो।
त्यसमा एउटा चाहिँ वैश्विक रोजगारमा जाने कामदारले अङ्ग्रेजी भाषा सिक्नुपर्ने भन्ने निर्णय, पिडिओटी भन्छौँ हामी, प्री डिपार्चर ओरिएन्टेसन ट्रेनिङको, त्यसको फीसँग जोडिएको निर्णय थियो, फी र परीक्षासँग जोडिएको, त्यसको सन्दर्भमा साबिकैबाट गर्ने, अहिलेलाई बरु शुल्क अब तालिमको मोडालिटी यो विषयमा थप अध्ययन गरेर सुझाव दिने भनेर एउटा भएको छ। अर्को यो माग प्रमाणीकरण, वैश्विक रोजगारमा जाने कामदारहरूको मेन पावरले माग ल्याउनुहुन्छ विभिन्न देशको, त्यो मागहरू नियोगहरूबाट प्रमाणीकरण हुने गरेको थियो यसभन्दा अगाडि 75 निर्देशिकाले पछिल्लो उसमा होइन अब त्यहाँ माग प्रमाणीकरण भएन कतिपय ठाउँहरूमा हामीलाई अप्ठ्यारो पर्यो भनेर नियोगमा नभएपछि अब यही नै एउटा समिति बनाएर त्यो समितिले गर्ने भन्ने निर्णय भएको थियो। त्यो त्यही तिनवटा निर्णय खारेज भए हो।
मलेसियाले यो जुन अप्रिल 21 तारिकदेखि औपचारिक क्षेत्रमा श्रमिक नलग्ने निर्णय गरेको भनेर पनि आइराखेको छ, यसबारे
अब हामी कहाँ आएको फर्मल्ली आएको छैन। अब हाम्रो त्यहाँ श्रम सहचारी पनि हुनुहुन्छ, कन्सुलर पनि हुनुहुन्छ, हाम्रो नियोग पनि छ मलेसियामा, उहाँहरूले पठाउनु होला फर्मल त होइन। अब इन्फर्मल्ली विभिन्न मिडियाहरूमा हामीले पनि सुनिरहेका छौँ, त्यो फर्मल चाहिँ आइसकेका छैन, विभागमा आएको छ कि केही फर्मल्ली नआउँदा त यसै भन्न सकेन। उहाँहरूले त्यहाँको कामदारको अवस्थाको रिभ्यू गर्दै हुनुहुन्छ अरे, अब कति कामदारहरू छ, उहाँहरूको आवश्यकता कति छ भनेर त्यो म्यान पावर प्लानिङ चाहिँ गरिरहनु भएको छ भन्ने छ। अब त्यो गरिसकेपछि आवश्यकता बोध भयो भने अथवा उहाँहरूलाई चाहिने भयो भने त खबर गर्नुहुन्छ होला नि त।
नेपाल सहित 15 देशबाट मलेसियामा कामदार जाने गरेकोमा नेपाली श्रमिकको सबैभन्दा मुख्य गन्तव्यको रूपमा मलेसिया रहेको र नेपालबाट कामदार नलगिएमा नेपाललाई सबैभन्दा बढी असर पर्ने सरोकारवालाले बताउँदै आएका छन्। यसैबीच युनाइटेड अरब इमिरेट्स युएईमा आएको बाढीमा परि 1 नेपालीको मृत्यु भएको छ। बाढीमा परि भरतपुरका मोहन पुनको मृत्यु भएको आबुधाबीमा रहेको नेपाली दूतावासले जनाएको छ। युएईको शारजाहबाट अजमान जाने बाटोमा रहेको पुल नजिकै उहाँ बाढीमा पर्नुभएको र 2 परेको वर्षाका कारण त्यहाँ पानी आउँदा जनजीवन प्रभावित भएको दूतावासले जनाएको छ। उहाँ भिजिट भिसामा युएई पुगेको पनि दूतावासले जानकारी गराएको छ। साझा खबरमा अब खेल खबर। आइपिएल क्रिकेटमा आज पन्जाब किङ्स र मुम्बई इन्डियन्स खेल्दैछन्। मिरपुरमा अहिले केही बेरमा सुरु हुने खेलमा पन्जाबले टस जितेर पहिले फिल्डिङ रोजेको छ। पन्जाब तालिकाको 8 र मुम्बई 9 स्थानमा रहेका छन्। यस्तै पाकिस्तान र न्युजिल्यान्डको T20 क्रिकेट श्रृङ्खला पनि आज सुरु हुँदैछ। खेल पाकिस्तानको रावलपिण्डीमा नेपाली समयअनुसार अहिले 8:15 सुरु हुनेछ। श्रृङ्खलामा दुवै टोलीले 5 T20 क्रिकेट खेल्नेछन्।
वनमा खेर जाने सालको पातबाट बनाइने दुना टपरीबाट राम्रो आमदानी गर्दै दाङका नागरिक
यसमा सिकाउने अब पात कसरी त्यो सिन्का लाउने कसरी गराउने भनेर प्रत्येक त्यो गाँस्ने अनि मेसिनमा चलाउन लगाउने सिकाउने सबै सिकाउँछ।
सिप विकासपछि रोजगार वृद्धि हुँदै रिपोर्टसँगै सम्वाद श्रृङ्खला हेलो सांसद लगायतका सामग्री पनि बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
नानी हिजो भनेको कुरा ल्याएर आऊ है।
मैले त ल्याइन दाई, सलाई लैजान्छु भनेको घरमा आमाले झन्डै मार्नु भएन।
क्या नमार्ने हो र फेरि, सरसफाइ हुन्छ घाँस पलाउँछ भन्ने बारेमा राम्रोसँग बुझाइनौ र।
के रे यो साइलोको बुद्धि के भएको हँ? वनमा आगो लगाएपछि चराचुरुङ्गी जनावर साना बिरुवा मर्छन् र त्यहाँको आगो गाउँमा आउँछ भन्ने थाहा छैन?
नाइ के ठुली आमा, पात पतिङ्गर सबै जलाएपछि भुइँमा खसेको जामुन च्याउ टिपेर खान सजिलो हुन्छ भनेर हिजो गला गएको बेला सल्लाह गरे मात्रै हो के?
त्यस्तो निसल्लाह हुन्छ? आगो लगाएपछि घाँस पलाउँछ, जामुन च्याउ टिप्न सजिलो हुन्छ भन्ने हल्ला र भ्रम मात्र हो। अझ यसरी आगो लगाउनेलाई मुलुकी अपराध संहिता र अपराध दण्ड सजाय अनुसार जरिवाना र कारवाही हुन्छ।
ए हो र, ल ल, वनमा आगो लगाउनु हुन्न भन्ने बारे सबै कुरा थाहा भयो। अब
वनमा जाँदा सलाई लाइटर नलैजाउँ, चुरोट बिँडी नखाउँ, यसो भएमा वनको दिगो व्यवस्थापनमा हाम्रो पनि महत्त्वपूर्ण योगदान रहन्छ। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल र अकोराब सिआइएन।
बाल बालिकालाई धेरै तातो पानीले नुहाइदिँदा वा धेरै तातो तेल शरीरमा लगाइदिँदा वा तातो इँटा तातो खरानीले सेक्न खोज्दा पोलेका घटनाहरू प्रशस्तै भेटिन्छन्।
हट वाटर ब्याग प्रयोग गर्दा थिचिएर फुट्न गई तातो पानी शरीरमा परी जलन हुन सक्छ।
तातो वस्तुले पोलेमा के गर्ने त?
सबभन्दा राम्रो, पोलेको घाउमा 20 सफा पानी हाल्नुपर्छ। बगेको सफा पानी भए धारा नभए बाल्टीको पानी जगले उगाएर हाल्नुपर्छ र घाइतेलाई सकभर छिट्टो अस्पताल पुर्याउनु पर्छ।
पोलेको ठाउँमा घिउकुमारी गोलभेडा टुथपेस्ट वा अन्य कुनै पनि कुरा लगाउनु हुँदैन, यसले घाउमा संक्रमण हुन सक्छ। यस्तो बेला सकभर घाइतेलाई जीवनजल वा अन्य झोलिलो कुरा पिउन दिनु राम्रो हुन्छ।
अग्निजन्य दुर्घटना न्यूनीकरणका लागि चान्स फर नेपाल युके र बीभीएस नेपालद्वारा जनहितमा जारी सन्देश।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दाङको घोराई उपमहानगरपालिका १६ रातामाटाका शान्ति चौधरी र खुसीराम चौधरी दम्पतिले दुना टपरी उत्पादन गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ। वनमा खेर जाने सालको पातबाट बनाइने दुना टपरी उद्योगले चौधरी दम्पतिलाई मात्र नभई अन्य स्थानीय महिलाहरूलाई पनि रोजगारी प्राप्त भएको छ।
शान्ति र खुसीराम दम्पतिले 2069 सालबाट दुना टपरी व्यवसाय गर्दै आउनु भएको हो। घरको काम सकेर बचेको समयमा उहाँहरू दुना टपरी उद्योगमा लगाउनुहुन्छ। सहारा दुना टपरी लघु उद्योगमा स्थानीय 6 महिला दिदी बहिनीले पनि काम पाएका छन्।
आजसम्म बचेको छैन, कहिले चाहिँ पुर्याउन सकिन्न। लापा त म बाह्रैमास लापा खरिदेर जो गराउँछु, कहिले काहीँ आफै हो र ठिकै छ। जति फाइदा पनि छैन, जति घाटा पनि छैन, तर आफ्नो घरको काम गरेर पनि यसको चाहिँ बजारीकरण सधैँभरि सिजन बेसिजन केही पनि छैन। बढी माग भन्नाले अब यो पूजा बिहा टेस्टो टेस्टोमा एकदम बढी हुन्छ। कोही चाहिँ अलि नगर्नेले यस्तै हो भन्छन्, गर्नेले यस्तो राम्रो भइरहेछ अनि किन छार्ने हो र भन्ने कुरा गर्नुहुन्छ, ठिकै जस्तो लाग्छ।
वनबाट सालको पात टिपेर ल्याउन गाह्रो भए पनि दुना टपरी बनिसकेपछि बजारीकरणमा खासै समस्या छैन। शान्ति दम्पतिले उद्योग चलाएर मासिक 15,000 आम्दानी गर्दै आएको छ। उद्योगमा रोजगारी पाएकाहरूले पनि महिनाको 12,000 कमाउँछन्। चाडपर्वको समयमा दुना टपरीको माग धेरै हुने गरेको शान्ति सुनाउनुहुन्छ।
दुःख छ, दुःख हेरेर आम्दानी छैन। बन जाँदा कहिले पात नपाउँदाखेरि खाली आउने जस्तो हुन्छ। आलो पातको बन्दैन, सेतै हुन्न। वनमा फेरि किर्नाहरू, त्यो आजभोलि धेरै जस्तो किर्नाले सताएर सबले पात टिप्न छर्नलाई समूह बगाल डराएर त्यतिखेर एकदम दुःख हुन्छ। साउन भदौमा सुक्या हुन्न पात, आजभोलि फेरि झुरेर बन्दैन, त्यतिखेर चाहिँ हामीलाई एकदम समस्या हुन्छ। बन जाँदाखेरि रुने जस्तो लाग्छ, सम्मानित पाउँदाखेरि ठिकै हो, खुसी लाग्छ। अब गरेर छु र यस्तो दुःख गरेर छु र सम्मान गर्नु भए सम्झिनु भए रहेछ भन्ने जस्तो लाग्छ। किन
उत्पादित ठुलो दुनालाई प्रति दुना 2.5 रुपियाँ र 100 भएको प्याकेटलाई 250 रुपियाँमा बिक्री गर्ने गरिएको छ। टपरीको भने 5 रुपियाँ प्रति गोटा पर्छ। मेसिनबाट दुना टपरी बनाउने श्रीमान खुसीरामले शान्तिलाई सघाउँदै आउनु भएको छ।
पात टिप्न जाने अनि त्यो लापा बनाउने होइन, अनि सामान लिन जाने पनि इन्डिया होइन, बनाउने त्यो मेसिनमा गन्ती अनुसार हुन्छ, जति पिस बनाएछ उही अनुसार पैसा आफूले राख्ने हो। यसमा सिकाउने अब पात कसरी त्यो सिन्का लाउने कसरी गराउने भनेर प्रत्येक त्यो गाँस्ने अनि मेसिनमा चलाउन लगाउने सिकाउने सबै सिकाउँछ।
घरमा दुवैजना मिलेर काम गर्दा सहज हुने गरेको सौन्दर्य दम्पतिको अनुभव छ। मेसिन बिग्रीमा कुनै सामान लिनु परेमा भारतसम्म खुसीराम नै पुग्नुहुन्छ। उत्पादन गरेका दुना टपरी घुराहीका विभिन्न होटल तथा मम पसलहरूमा पठाउने गरिएको उहाँको भनाइ छ। साथै जिल्लामा सञ्चालित मेला महोत्सवमा पनि दुना टपरी बिक्री हुन्छ।
आज भोलि पात नपाइनाले सर्टेज भएको छ, हेर्नुहोस्, स्टक छैन, त्यही मागेको अनुसार धोको पुऱ्याइराखेको छु। अब पात टिप्न जान्न काम गर्नेहरू समूहमा काम गर्ने फुर्सद छैन भन्छन्, फुर्सद भएपछि जान्छन् काम।
प्लास्टिकबाट बनेका वस्तुको प्रयोग बढ्दै जाँदा वातावरण प्रदूषण हुने भएकाले दुना टपरीको प्रयोगमा मानिसहरूको रुचि बढ्दै गएको देखिन्छ। सुशीला ओली, CIN रेडियो मध्य पश्चिम दाङ।
साझा खबरमा अब हेलो CIN सजना तिमल सिन्हाबाट।
हजुर नमस्कार। 2080/12/2023 संघीय लोक सेवा आयोगले विज्ञापन गरेको प्राविधिक तर्फ 14 तहको अनलाइन दरखास्त दिन पहिलो फर्महरूको आइडी जिमेल फोन नम्बर चाहिँ हुनुपर्दो रहेछ, तर पुरानो जिमेल आइडी फोन नम्बर चाहिँ सबै बिर्सिसक्यो।
तपाईँको समस्याको समाधान कसरी गर्न सकिएला? हामीले लोक सेवा आयोगका प्रवक्ता गीता कुमारी होमा गाईलाई सोधेका छौँ।
हाम्रो वेबसाइटको सूचना अधिकारी र प्रवक्ताहरूको नम्बर राखेको छ नि वेबसाइटको अग्रभागमा, त्यहाँभन्दा तल हामीले आइटी सपोर्ट, एउटा ल्यान्डलाइन र दुईवटा कम्प्युटर इन्जिनियरहरूको मोबाइल नम्बर राखिदिएका छौँ। उहाँहरूसँग सम्पर्क गर्नुभयो भने उहाँहरूले सोल्युसन दिन सक्नुहुन्छ। तर अब यो आइडी र पासवर्ड चाहिँ उहाँहरूले आफूले पनि जतन गर्नुपर्ने विषय रहेको छ, अहिले हामीलाई धेरै समस्या आइरहेको छ।
नमस्कार, म रामबहादुर पुलामी मधुबन चार बर्दियादेखि बोल्दैछु। यो चाहिँ मैले राष्ट्रिय परिचय पत्र बनाएको लगभग अब एक वर्ष हुन लागिसक्यो, कहिले उपलब्ध हुन्छ? म जिल्ला प्रशासन कार्यालयको सुकेटका प्रमुख प्रशासकीय अधिकृतलाई सोध्न चाहन्छु, धन्यवाद।
जवाफ दिँदै हुनुहुन्छ जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत सूर्य बहादुर थापा।
त्यो एक्सेस हामीले यहाँबाट इन्रोल गरेर पठाउने हो विभागमा, त्यसपछि विभागले नै देशभरिको संकलन गरेर एकमुष्टमा प्रिन्ट गरेर पठाउने हो। त्यो कहिले पठाउँछ भन्ने यकिन हामीलाई पनि हुँदैन, पठाइसकेपछि हामीले राख्दैनौँ, तुरन्तै हामीले वितरणको प्रक्रिया अगाडि बढाउँछ।
मेरो नाम जनक बोहरा, बित्थरचिर गाउँपालिका वार्ड नम्बर 2 बझाङ सुदूरपश्चिम। एक्लो परिवारलाई कुनै पनि यो सेवा सुविधा मिल्दैन भनेर भनेको छ, जस्तो कि यो पाइपी भयो, खाने पानी भयो, बाटो भयो, वडा कार्यालयमा गएर बुझ्दाखेरि यो साँच्चीकै नमिल्ने हो कि एक्लो परिवारलाई यो मिल्ने हो? मेरो प्रश्न।
तपाईँको गुनासो हामीले बझाङको वितरचिर गाउँपालिकाका अध्यक्ष अमर सिंह महरालाई सुनाएका छौँ।
वडा कार्यालयले त कसरी भन्यो, अब एक्लो परिवारलाई नपाउने होइन, कति कति बेला तपाईँको विकास गर्दाखेरि अब एक्लो टाढा भयो भने होइन, जस्तै पाइपकै कुरा त्यहाँबाट घुमाउँदाखेरि लागत इस्टिमेट बढी पर्ने होइन, त्यसले गर्दा कहीँ कतै एक्लो परिवारलाई छुट्न गयो होला। तर एक्लो परिवारलाई नपाउने भन्ने कुनै न गाउँपालिकामा निर्णय छ, न कुनै अब आधारित छ यो कुराहरूलाई पनि थाहा छ, त्यसमा चाहिँ म सत्यता लिन सक्दिनँ। तर त्यहाँको वडा अध्यक्ष वडाले अब के भन्यो मैले चाहिँ मलाई चाहिँ त्यो कुरा थाहा भएन, म बुझ्छु म गएर।
तपाईँ जुनसुकै बेला हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो प्रश्न, जिज्ञासा, गुनासा, समस्या अनि प्रतिक्रिया रेकर्ड गर्न सक्नुहुन्छ।
तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदहरू सधैँ दलको नियन्त्रणमा काम गर्दा आफूहरूमा चेतना कमजोर भएको सांसदको भनाई।
पहिले हाम्रो चेतना ओपन कहिले हुन सकेन, सधैँभरि क्यापिङ भयो, कुनै न कुनै चिजले ढाकछोप गरिराख्यो, त्यसैले हाम्रो चेतना भनेको उन्नत हुन सकेन।
सम्वाद श्रृङ्खला हेलो सांसद बाँकी नै छ, सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
बारम्बार खडेरी र आधी बेरी आउँदा उठी बास भएको बेला कहाँ जाउँला के खाउँला, सुक्खा ठाउँमा बाँच्न सक्ने बोट बिरुवा रोपौँ, खाली ठाउँमा हरियाली बाढी पहिरो रोकौँ, कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर ज्ञान सिप जोड्दा, घाँसे मैदान चरण क्षेत्र पानी कामुल जोगाउँ, पशुपालन कृषि गरी छोरा छोरी पढाउँ, परिवर्तन हुँदा नि जलवायु बाँच्न मिल्छ, जीवनको सत आयो बाँच्न मिल्छ, जीवनको सत आयो बाँच्न मिल्छ, जीवनको सत आयो।
जलवायु परिवर्तनले निम्ताएका चुनौतीको सामना गर्न जमिन, जल र प्राकृतिक स्रोत व्यवस्थापनका सर्वोत्तम उपलब्धिहरूको कार्यान्वयन गरौँ। पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखा, वन तथा वातावरण मन्त्रालय र सिआइएन।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ सम्वाद श्रृङ्खला हेलो सांसद।
नमस्कार, हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ, म राजन रुचाल। आजको हेलो सांसदमा हामीसँग हुनुहुन्छ नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सांसद मिटमणि चौधरी, यहाँलाई स्वागत छ सिआइएनमा।
हवस् नमस्ते।
आराम हुनुहुन्छ नि?
ठिक छु।
तपाईँहरू सत्ता पक्ष कि प्रतिपक्ष? खासमा
यस्तो छ, अब यो सत्ता पक्ष भनेपछि टोटलै सत्ताको गुणगान, देवत्वकरण गर्ने कुरा, र प्रतिपक्षी भनेपछि ठिक कुरा पनि बेठिक तरिकाले प्रस्तुत हुने कुरा, यो दुइटै मनोविज्ञान बेठिक छ। त्यसैले हामीले सत्ता पक्ष आज छौँ, भित्र पनि सरकार भित्रको बेठिक क्रियाकलापको बारेमा हामीले बोल्नु पर्छ, बोल्छौँ। यदि बोलिएन भने जनताहरूमाथि अन्याय हुन्छ।
तर तपाईँहरूले चाहिँ त्यो सत्ता पक्षमा बसेर मन्त्री पद पनि तपाईँहरूले खाइरहनु भएको छ, होइन, सरकार चलाइरहनु भएको छ, तर प्रतिपक्षको भन्दा पनि चर्को आवाजमा यही सरकारको फेरि विरोध गर्दै हुनुहुन्छ संसदमा। मान्छेहरूले प्रश्न त्यसरी गरेका छन् नि त।
यो मान्छेहरूको हाम्रो चेतना धेरै कमजोर भयो हेर्नुहोस्, र कमजोर हुनु पनि स्वाभाविक हो। राणाकालीन शासन व्यवस्थामा समग्र नेपालीहरू राणाहरूको गुणगान गाउने, त्यसको विरोध नगर्ने, त्यसपछि पञ्चायतकाल अब त्यसै गरी बित्यो, अनि बहुदल आयो, हामीले पोलिटिकली डिभाइड भयौँ। पहिले हाम्रो चेतना ओपन कहिले हुन सकेन, सधैँभरि क्यापिङ भयो, कुनै न कुनै चिजले ढाकछोप गरिराख्यौँ। त्यसैले हाम्रो चेतना भनेको उन्नत हुन सकेन। उन्नत नहुने कुरा भनेको तपाईँ काङ्ग्रेस हुनुहोस् या एमाले हुनुहोस्, काङ्ग्रेसले बेठिक काम गर्यो भने पनि ठिक छ भनिदिनु पर्ने, अथवा एमाले ठिक काम गर्यो भने काङ्ग्रेसले बेठिक छ भन्नै पर्ने। भनेपछि यो भनेको एकदमै कमजोर चेतना, धेरै धेरै कमजोर चेतना भएको कारणले हामी योभन्दा माथि उठेका छौँ, उठ्नु पनि पर्छ, ओपन डिस्कसन गर्ने, त्यसपछि त्यसलाई समृद्ध बनाउने कुरा, त्यो तरिकाले हामी अगाडि बढेका छौँ।
तपाईँहरू त सुरुमा यो अहिलेको सत्ता गठबन्धनमा छुट्नु भएको थियो, तपाईँहरूको खोजी नै भएको थिएन, खोजी त्यस बेला भयो जति बेला आवश्यकता महसुस भयो, चाहियो। तपाईँहरू किन निरीह बनेर पछि पछि लाग्दै जानुभयो?
यस्तो छ, त्यसमा म सधैँभरि भन्ने गर्छु, त्यो बेला हाम्रो एक्सिडेन्ट भयो। नेकपा एकीकृत समाजवादीको जीवनमा त्यो हाम्रो दुर्घटना थियो। हामी बाहिरै बस्न सक्नु पर्थ्यो, बाहिरै बस्नु पर्थ्यो, तर लाइन लगाएर कम्युनिस्ट पार्टीको सरकार वामपन्थीहरू एक ठाउँ हौँ भन्ने खालको इमोसनल ब्ल्याकमेलिङ, त्यो खालका नाराहरू अगाडि सारेपछि हाम्रो नेता जो अध्यक्ष हुनुहुन्छ माधव कुमार नेपाल, उहाँले यिनी कुरामा विश्वास त छैन, तर पनि सधैँभरि यो कम्युनिस्ट विरोधी मान्छे राजनीतिक दल हो भन्ने किन पारिराख्ने भनेर हामी सरकारमा गइदिएको, यति मात्रै हो। दुर्घटना भयो, दुर्घटना थियो।
यसरी सरकारमा गइदिएको भन्दै गर्दाखेरि सरकारमा सहभागी भएको तपाईँको दल र तपाईँको दलको तर्फबाट मन्त्री भएका जो मन्त्रीहरू हुनुहुन्छ उहाँहरूबाट के अपेक्षा गर्ने त नि?
अपेक्षा त अहिलेको प्रचण्डको नेतृत्वको सरकारबाटै कुनै अपेक्षा गर्न मिल्दैन, सकिँदैन, हुँदैन, किनकि यिनले अन टाइममै जति राजस्व उठाउनु पर्थ्यो राजस्व उठाउनै सक्दैनन्। सबै चिज हामी लसमा छौँ, हामीले पेमेन्ट गर्न सकेका छैनौँ, सरकारले नयाँ डेलिभरी दिने खालका प्रोजेक्ट ल्याउन सकेको छैन। आजको दिन हेर्ने हो भने 27-28% पनि खर्च भएको छैन, पुँजीगत खर्च।
अर्कोतर्फ सार्वजनिक ऋण बढेको बढी
बढेछ, अनि यो सरकारले अब सक्न पनि सक्दैन, यसको रुचि पनि छैन र यसको क्षमता पनि छैन। अब क्षमता नभएपछि अब सरकारले डेलिभरी देला, मुलुकले समृद्धि प्राप्त गर्ला, नयाँ प्रोजेक्ट होला, अनि पुँजीगत खर्च होला, राजस्व आउला भन्ने त कल्पना गर्न मिल्दैन, सकिँदैन।
तपाईँ सत्ता पक्षकै सांसद, अहिलेको प्रधानमन्त्रीलाई मत पनि दिनुभयो, होइन, विश्वासको मत त तपाईँले दिनुभएको छ नि त, तपाईँहरू सरकारमा सहभागी हुनुहुन्छ। अब भनिदिनुहोस् कि यो सरकारको आयु चाहिँ तपाईँ कति लामो देख्नुहुन्छ?
यो सरकारको त आयु गलत तरिकाले बनेको सरकार होइन, हुर्र हुर्र त्यो मनोविज्ञानले भनेको सरकार त कहिले पो टिक्ला। गलत तरिकाले उपयोग गर्ने, उपभोग गर्ने, गलत नियत भनौँ न, आफ्नो कुर्सी चाहिँ प्रधानमन्त्रीको कुर्सी चाहिँ जोगाइराख्ने, बचाइराख्ने, अनि सत्ता सहकर्मीहरू फेरिराख्ने जुन खालको मनोविज्ञानले यो सरकार बनेको छ, सरकार कति दिन टिक्ला? सबै मान्छेहरू असन्तुष्टि छन् होइन, गुनासा गरिरहेछन्, प्रचण्डले गलत गर्यो भन्ने खालको ठाउँमा यो समाज पुगेको छ भनेपछि सरकार रहने टिक्ने कुनै अर्थै छैन।
एकीकृत समाजवादीको कुरा गर्दाखेरि चाहिँ तपाईँहरूको रोल अहिले सत्ता पक्षमा बार्गेनिङ गर्ने, आफ्नो स्वार्थ पुरा गर्ने, अथवा आफ्ना मान्छेहरू कहाँ कहाँ सेटिङ गर्नुपर्ने त्यो गर्ने, यदि भएन सत्तापक्षले पत्याउन खोजेन भनेदेखि चाहिँ प्रतिपक्ष नेपाली काङ्ग्रेसका नेताहरूसँग भेटिहाल्ने भनिहाल्ने हामी तपाईँहरूसँगै छौँ है भनेर घुर्क्याउने धम्क्याउने त्यतातर्फ देखिन्छ भनेर मान्छेहरूले भन्छन्। यो सत्य कि गलत?
यो सत्य भन्ने चिज, राजनीति भन्ने चिज जुन ठाउँमा मन पर्छ नि, मन खान्छ, यो इन्टिमेसी भन्छ नि, सामिप्यता भन्छ नेपाली भाषामा
हो,
जुन ठाउँमा सामिप्यता हुन्छ त्यही ठाउँमा रहनुपर्छ।
संवाद श्रृङ्खला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सुडारी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। सत्ता गठबन्धनमा अब खटपट साम्य भएको गृहमन्त्री रवि लामिछानेले दावी गर्नुभएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले 7 नयाँ मन्त्री नियुक्त गर्नुभएको छ। मधेस प्रदेशमा थप 3 मन्त्रीले शपथ लिएका छन्। निवर्तमान श्रम मन्त्रीले गरेका 3 निर्णय हालका मन्त्रीले बदर गरिदिएका छन्। मलेसियाले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपालको वैदेशिक रोजगारी क्षेत्रमा पनि प्रभाव पर्ने देखिएको छ। र आइपिएल क्रिकेटमा अहिले पन्जाब विरुद्ध मुम्बई पहिलो ब्याटिङ गरिरहेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद। भोलि वैशाख 7 बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई जीवन झल्काउने जुनी मायाको कथा छोडेर म दीपक आचार्य पनि बिदा हुन्छु। अझै केही समय हामीलाई नै सुन्नुहोला।
धारावाहिक रेडियो नाटक मैसरी सुना खरी कि जुनी मायाको कथा भाग 85।
जानी जानी ज्यान फाल्नेलाई सम्झेर कति रुन्छस् है जुनी माया?
किन यस्तो गर्यो होला हाम्रो आमाले?
को बुद्धि भएको नि त्यो? उहाँ गएर हाम फाल्नु पर्ने?
झुकेर खोजेको पो
के को झुकिनु? आफै हाम फालेको रे। त्यो गोमेको भाइले देखेको भन्छ।
म नि आमासँग घाँस काट्नु जान्छु भनेको त अनि आमाले नमानेर म गएको भए त्यस्तो नि हुँदैन थियो होला। नगर, अब त हामी टुरा भएर
ए भो भो, अब धेर नरौ, अब यसो कामसाम पनि त गर्नु पर्यो होला नि, चढाउने कुराहरू बनाउनु पर्यो, तल पसलमा सामान लिनु जानुपर्ने। खोइ त्यो सुकमान पनि कहाँ गयो?
सुकमान भेमा त गङ्गे दाइकोमा जान्छु भनेर अघि नै निस्केको। कति डुल्नु पर्ने मान्छे होला यस्तो बेलामा पनि।
नकरा न भो, धन्न त्यही सुकमान भएर ज्वाइँको काम टरेको छ। नकुल जा तल साइनालाई बोलाएर ले त।
किन र?
तल पसलमा पठाउनु पर्यो, तोर्मा बनाउने पिठो पनि सकिएछ।
पछि जान्छु के म?
जान जा, अहिले फेरि लामा आएपछि माग्छ के
दिदी। भेना आएपछि मोबाइल माग्दे, अहिले आएर एकछिनमा गेम खेल्छु, माग्दे है।
ल ल, खोइ उठ त जुनीमा, आँखा नि नहेरी धुलोमाथि प्यात्त बसेछ। धुलो पनि कति भा हो,
मान्छे आएपछि धुलो भइहाल्छ नि। मान्छे नि कति आएको, गाउँ पोरको मान्छे आएको,
यही फुलमा आएको मुख हेरेर आयो नि। राणा गाउँबाट पनि आए, बरु तेरै सासूको मुख देखा छैन।
नआए नआउनु, पसमा नासँग आइरहेछ त। साँच्ची डाँडा गाउँबाट डोलमा ठुलो आमा आउनुहुन्न?
खबर त गरी पठाएकै हो, आउला नि भरे भोलि। त्यहाँ पनि मकै गर्नेको धमाधम होला। ओ, हाम्रो पनि मकै खेत त्यसै हुने भयो।
पहिले त सबै आमाले हेर्थ्यो, अब के गर्छौ त म?
अब जस्तो पऱ्यो नि गर्नै पऱ्यो नि। करुणा, फेरि के लिएर आइसौ?
त्यो स्याउ हो बजु, झिलिङ्गा नि ल्याइदिएछु, अस्ति नै मध्यनगरबाट ल्याएको थिएँ।
आमालाई स्याउ कस्तो मन पर्थ्यो, पायो भने 5-6 खान्थ्यो।
त्यो काकीलाई मनपर्छ भनेर ल्याएको नि
दिदी।
फेरि रुन थाल, सम्झाइदिए त यसलाई, रातभरि सुतेकै छैन।
जुनीमा हेर, आँखा सुन्न आएर
दिदी, मेरो आमाले के गरे यस्तो?
यस्तरी आत्महत्या गर्नुपर्ने के थियो र? मनमा केही लागेको भए हामीसँग भने भयो हुन्थ्यो काकीले।
त्यही त दिदी, मसँग त अनुहारै हेर नपरोस् जस्तो गर्थ्यो।
के कुरा गरोस् र म बुढी मान्छेले उसको लागि भनेर के गरेन छोरा मरे पनि बुहारी छ भनेर मन बलियो पार्